أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق. الصلاة والسلام على رسول الثقلين محبوب رب المغربين والمشرقين جد الحسن والحسين بالقاسم محمد. اللهم صل على محمد وعلى محمد ولعنة الله على أعدائهم من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله سبحانه تبارك وتعالى في كتابه المجيد والفرقان الحميد وهو قوله الحق وهو أصدق القائلين، بسم الله الرحمن الرحيم: قل ما يعبأ بكم ربي لولا دعاؤكم. ماه مبارك رمضان، ماه مناجات، ماہ دعا، ماہ راز و نیاز الہی. ماہ مبارک رمضان خدا سے ارتباط کا مہینہ، ماہ مبارک رمضان خدا کی ذات میں انسان کا گم ہو جانا، ماہ مبارک رمضان انسان کا اپنی حقیقت کو تلاش کرنے کا مہینہ ہے. ماہ مبارک رمضان اس گمشدہ شے کی نسبت معلومات کا ذریعہ ہے کہ جس گمشدہ شے کو خود انسان کا اپنا آپ کہا جاتا ہے. الغرض، ماہ مبارک رمضان کو اگر ہم ملاحظہ کریں تو تین عمدہ چیزیں ہمیں اس ماہ مبارک رمضان میں دکھائی دیتی ہیں. ایک روزہ ہے، دوسرے تلاوت قرآن مجید ہے، اور تیسرے دعا، مناجات اور راز و نیاز الہی ہے. ان تینوں کو مختصر طور پر مگر دقت کے ساتھ ملاحظہ کریں تو انسان کی تکمیل کے مراحل ہیں. روزہ اپنے طور پر انسان کو اوج دیتا ہے، قرآن مجید کی تلاوت اپنے طور پر اس انسان کو کمال عطا کرتی ہے، اور دعا اور راز و نیاز الہی اور مناجات انسان کو اپنی حقیقت سے آشنا کرنے کا اور اوج دینے کا اگر واحد نہ کہا جائے منحصر بے فرد رول پلے کرتے ہیں. دعا ظاہری طور پر الفاظ کے مجموعے کا نام ہے جو ہمارے ذہنوں کے اندر موجود ہے. پورے سال کی دعاؤں کو ملاحظہ کریں، ہر سال کی دعا مہینے کے لحاظ سے جدا جدا ہے. بہت ساری دعائیں کامن ہیں، جس طرح سے ہفتے کی دعائیں ہفتے کی دعاؤں کو ملاحظہ کریں خود تو ہفتے کی دعاؤں میں بھی بہت ساری مشترکہ چیزیں دکھائی دیں گی. مہینوں کی دعائیں ملاحظہ کریں تو مہینوں کی دعاؤں میں بھی بہت ساری چیزیں مشترکہ دکھائی دیں گی، اگرچہ نام کے لحاظ سے ڈیفرنٹ ہیں کہ فلاں مہینے کی دعا، فلاں مہینے کی دعا، فلاں مہینے کی دعا، مگر بہت ساری چیزیں کامن اور مشترکہ دکھائی دیں گی. साल में एक मर्तबा पढ़ी जाने वाली या दो मर्तबा पढ़ी जाने वाली दुआओं को मुलाहिजा करें तो वहाँ पर भी कॉमन चीज़ें दिखाई देंगी कि जो रोज़ाना पढ़ी जाने वाली दुआएं हैं, महीनों में पढ़ी जाने वाली दुआएं हैं, वो कॉमन चीज़ क्या है। बहुत सामने की ये चीज़ अल्फाज के लिहाज से, वो है हम्द सनाए इलाही। कोई दुआ ऐसी नहीं मिलेगी कि जिसका आगाज़ हम्द सनाए इलाही से ना हो, और अगर ज़ाहरी तौर पर आगाज़ ना भी हो किसी दुआ का हम्द सनाए इलाही से, तो इनडायरेक्टली दुआ के कलेमात हम्द सना इलाही पर मुश्तमिल दिखाई देते हैं। और जब दुआ का एंड होता है या बीच होता है तो हमें एक चीज़ दिखाई देती है कि जो इंसान का अपना दर्द है, इंसान की अपनी मुश्किल है, उस मुश्किल का इजहार करता हुआ दिखाई देता है उस हम्द सना इलाही के ज़रिए से। और बिलाखिर जब दुआ का इख्तिताम होता है तो वहाँ पर शुक्र दिखाई देता है सब्र के साथ। खुलासा अर्ज़ करना चाह रहा हूँ कि दुआ ज़ाहिरी अल्फाज के मजमूए का नाम दिखाई देता है जबकि ऐसा नहीं। रिवायात को मुलाहिजा करें दुआ की निस्बत, मुझे यकीन है आप जितने भी अफराद यहाँ बैठे हैं या जहाँ जहाँ मेरी आवाज़ जा रही है, जो रिवायत आपके सामने नकल करूँगा उस रिवायत की निस्बत आप लोग हाफिज भी हैं कमोबीश। जब उस रिवायत को मुलाहिजा करते हैं हम, तवज्जो के साथ मुलाहिजा करें मज़ीद, अल्फाज का खेल दिखाई नहीं देता वहाँ पर। वहाँ अल्फाज की ऊंच और नीच, ऊंचाई और नीचाई, हरकत दिखाई नहीं देती, ना अलिफ है ना बे है ना जीम है। अगर है तो अल्फाज के पीछे हकीकी हरकत दिखाई देती है अगर देखने वाला हो, उसे कहते हैं दुआ। रिवायत सुने, अद्दुआ सलाहुल मोमिन, मारूफ है रिवायत, उसूल काफी की रिवायत है। ये इतनी नहीं है रिवायत, आगे भी जाएगी। मौला क्या फरमाते हुए नजर आते हैं, शेख कुलैनी इस रिवायत को नकल करते हैं, अद्दुआ सलाहुल मोमिन, और उसके फौरन बाद कहते हैं वह अमूदुद्दीन व नूर उस समावात वल अर्स। दुआ मोमिन का हथियार है। खूब अल्फाज कब हथियार, अल्फाज कब दीन का सुतून, अल्फाज कब नूर, और वो भी आसमानों और जमीनों का, कि खुद खुदावंद रब्बुल जलाल ने अपनी जात की तरफ इस नूर को निस्बत दी है, अल्लाह नूर उस समावात वल अर्स, अल्लाह आसमानों और जमीनों का नूर है। लेकिन मौला क्या फरमाते हुए नजर आते, मोहतबर तरीन रिवायत, अद्दुआ सलाहुल मोमिन व अमूदुद्दीन व नूर उस समावात वल अर्स। अल्फाज में अगर हम तलाश करें इस चीज़ को खुद अल्फाज के लिहाज से, तो ना नूर दिखाई देता है, ना सुतून, ना असलहा, सिवाय बेचारगी के और बेबसी के और कुछ दिखाई नहीं देता। दुआ पढ़ने वाला हमारे मुआशरे के अंदर या दुआ करने वाला यानी कौन का, बेबस का, जब कुछ सुझाई नहीं देता है ना, कहा भाई अब दुआ से सहारा लो, जब काम हो रहा होता है का दुआ को पसे पोछ डाल दो। जब कुछ नहीं हो रहा होता का भाई दुआ पढ़ी आपने, फला विरत को अंजाम दिया है आपने, फला नक्श को देखा है आपने, फला 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 फला, यानी अल्फाज। अजीज मन, जब तेरा इरादा और नियत कुछ न कर सका तो ये अल्फाज क्या करेंगे। दुआ सलाह मोमिन है, दुआ अल्फाज मोमिन नहीं है। दुआ दीन का सुतून है, दुआ अल्फाज के जरिए से बनाया जाने वाला सुतून नहीं है किसी बिल्डिंग का। दुआ नूर है, हकीकी रोशनी है, हकीकी जिया है। लफ्ज को सामने रख कर तसव्वुर कर लिया जाए नूर का, मसखरा है, और अगर कर भी लिया जाए तब भी बेहतर है। लेकिन कुजा हमने जो है इस चीज का इदराक किया है और कुजा हम इस चीज को समझने के दर पे हैं। तूल तारीख इंसानियत को मुलायजा करें अजीजा ने मन, अदियान आसमानी से हट कर भी वो अदियान के जो खुद बनीनो इंसान के बनाए हुए अदियान हैं। उनकी जिंदगी का महवर दुआ दिखाई देता है। अगर उस हिस्ट्री को हम पढ़ें, तारीख इंसान को दुआ के लिहाज से, तो हमें अपने मकतब, अपने दीन, अपने मसलक और अपने मजहब की निस्बत जो दुआ का कॉन्सेप्ट दिया गया है वो समझ में आएगा। अगर इस तरह से नहीं समझते हैं तो उस तरह से समझें कि उस तरह से समझने का हक है कि इंसान गुज़िश्ता तारीख को मुलाहिजा करें, अदवार को मुलाहिजा करें, इंसान दुआ से जुदा रहकर जिंदगी नहीं कर सकता। जब ये सूरत हाल है तो फिर दुआ अल्फाज का नाम नहीं है। दुआ एक किताब का नाम नहीं है जिसमें मजमुआ है दुआओं का अल्फाज के जरिए। दुआ उस हकीकत का नाम है कि जिसका इजहार इंसान अपने से बालतर हस्ती के सामने करता है। खुद खुदा कहता है, ये आयत जो मैंने अभी सरनामा कलाम में पढ़ी, सूरह फुरकान आयत नंबर 77, मुलाहिजा करें जाकर, कुल मा याबो, बहुत तवज्जो कीजिएगा, दुआ इफ्तिताह का मरहला है। कुल मा याबो बिकुम रब्बी लौला दुआओकुम, अजीब है, का कह दो ए रसूल, अगर तुम्हारी दुआएं ना होती और तुम दुआ को न पढ़ते और न करते तो मेरे रब को तुम्हारी निस्बत कोई परवाह ना होती। यानी दुआ के बगैर इंसान बेचारा है, बेसलेस है, बुनियाद ही नहीं है उसकी। इसलिए कि इंसान की और तमाम मखलूकात की बुनियाद रब्बे जुल जलाल है। का अगर दुआ ना हो तुम्हारी तो तुम्हारी कोई बेस नहीं है, खुदा को तुम्हारी परवाह ही नहीं है। याद रखें अजीजों, अगर खुदा इंसानों की परवाह ना करे तो इंसान बेचारा है, बेचारे से बेचारतर है। इसलिए कि इंसान नाम है सरासर एहतियाज का, और जिसकी जानिब वो एहतियाज रखता है उसका नाम है सरासर सरवत और गिना और सरमाया, और वो है खुदा। जब वो गनी ये कह दे कि तुम अगर जो है एहतियाजमंद और नियाजमंदी का मुजाहरा मेरे सामने नहीं करोगे हकीकतन, तो मुझे तुम्हारी परवाह ही नहीं है। जब उसे हमारी परवाह नहीं तो इस इंसान का आलम क्या होगा। दुआए इफ्तिता मिसल दूसरी दुआओं के कॉमन चीज दिखाई देती है इसमें। जाहिरी तौर पर मुलाहिजा करें, मुझे यकीन है आप में से अक्सर और सबके सब जानते हैं, क्योंकि हर साल पढ़ी जाती है और रोजाना माह मुबारक रमजान की शबों में पढ़ी जाती है। हम्द व सना इलाही से इसका आगाज होता है और उसके बाद इंसान गुफ्तगू करता हुआ दिखाई देता है अपने रब से। और कैसी गुफ्तगू, अल्लाह के औसाफ को बयान करते हुए अपने आप को सामने रखता है और अपने सामने अल्लाह को रखता है। और इस दुआ को बीचों बीच वसत में पहुंचाकर खुद इंसान औच को मुलाहिजा करता है कि उसकी निगाह बसीरत न बसारत बाज होती है। जब बाज होती है तो दुआए इफ्तिताह में जो मंजर उसे दिखाई देता है वो इस कायनात की असबाब दिखाई देते हैं, और वो असबाब हैं रसूल और उनकी आल और अहले बैत। जिस तरह से हदीस किसा के अंदर है, लौला का लमा खलकतुल अफलाक, काय रसूल अगर आप ना होते तो ये चरक व फलक असलन इसको खलक ना करता। दुरूद देखें तफसील के साथ है दुआ इफ्तिताह में, और अजीब अंदाज है दुरूद का। ये तमहीदी गुफ्तगू है हमारी। और उसके बाद मुलाहिजा करें कि जब इस दुआ पे इंसान दिक्कत के साथ निगाह करता है तो उसे वो चीज नजर आती है कि जो दूसरी दुआओं में नहीं है, वो तशनगी और वो प्यास कि जो इस दुआ के जरिए से इजहार करता है बंदा आजिज, बंदा आजिज, बंदा आजिज कि बारिलाह तूने वादा किया है अपने कलाम के जरिए से कि अपने दीन को दूसरे अदियान पर गालिब करेगा, मगर तूने खुद अपने लिए यह करार दिया कि तू मुसब्बिबुल असबाब है और बगैर सबब के काम नहीं करता है। अदियान पर तेरा दीन जब गालिब आएगा तो सबब के सहारे, उस सबब का मैं मुंतजिर हूं, वो सबब कब जुहूर करेगा। और जानते हैं आप हजरात, वो शिकवा और शिकायत, वो दर्द, वो कलवी तकलीफ और एहसास अपने खुदा के सामने रखता है। अल्लाहुम्मा इन्ना नश्कू इलाइक, और बिलाखिर अल्लाह से नुसरत तलब करता है। और ये भी दुआ वो दुआ है कि जो हर शब पढ़ी जाने वाली दुआ है। अजीब है, दूसरी तमाम दुआओं को एक तरफ रखें, इस एक दुआ को एक तरफ रखें। इस एक दुआ के अंदर अजीब एक रुख दिखाई देता है, अजीब इसका एक चेहरा है, अजीब इसकी एक सूरत है कि जो मुनफरिद है दूसरी दुआओं से। जानते हैं क्या है वो, दूसरी दुआओं को अगर हम थोड़ा सा तहलील के लिहाज से, तहकीक के लिहाज से दिक्कत नजरी के लिहाज से मुलाहिजा करें तो हमें सर्वत और सरमाया दिखाई देता है कि दुआ सर्वत है और सरमाया है। कैसी भी दुआ हो दुआ है, दुआ सर्वत और सरमाया है, कोई शक नहीं है, गिना है। लेकिन सर्वत अपने अपने तौर पर मुख्तलिफ अकसाम की होती हैं। बसा औकात सर्वत सर्वत रूहानी है, महज रूहानी, महज रूहानी और मानवी। जिस तरह से यही माह शाबान गुजरा, मुनाजात शाबानिया, सर्वत रूही का खजाना, ना ना खुद रूही खजाना इसमें मौजूद है, कूट कूट कर। जुज इरफान के और सैरो सलूक के और अखलाक की बुलंद चोटियों के और कुछ दिखाई नहीं देता मुनाजाते शाबानिया में, अगर देखने वाला देखे। मुनाजाते शाबानिया से हटकर मुलाहिजा करें वो दुआ कि जो महज रूही नहीं, मानवी नहीं, प्लस है रूहानियत के साथ एक और सर्वत के। उस सर्वत का नाम सर्वत फिक्र है। दुआ नाम है दूसरे अल्फाज में फिक्र को हरकत देने का। जहां दुआ नाम है रूहों को और कुलूब को हरकत देने का, वहां नाम है फिक्रों को हरकत देने का। बास दुआएं ऐसी हैं, सहीफा सज्जादिया की दुआओं को मुलाहिजा करें, महज रूहानी दुआएं भी आपको दिखाई देंगी, अगरचे कदरे। आप में से जो अहले मुताला हैं, नजदीक से मुताला करते हैं और जिनकी निगाह है कवि है इस जहत से, तो उसके सामने ये सारी चीजें होंगी। सईफा सज्जादिया यानी वो सरमाया और सरवत के जिसमें रूहानी सरवत के साथ प्लस फिक्री सरवत है, और ये खास वजह है उसकी। जितनी भी दुआ है सवाए सईफा सज्जादिया की, वो एक खास टाइम और खास दौरानिए में जमाने के मुंतकिल की गई हैं और डिलीवर हुई हैं इमाम की जबानी। उस दौर को अगर मुलाहिजा करें तो अजीब कस्मा पुरसी का आलम है। रूहानी और मानवी नक्स और आयब दिखाई देता और फुकदान, इसी रूहानी फुकदान का नतीजा फिक्रों की निस्बत फुकदान दिखाई देता है। लिहाजा सहीफा सज्जादिया रूहानी सर्वत से सरासर भरपूर है, सरमाया है लेकिन प्लस फिक्र के साथ है। फिक्र को जवलान देने वाली दुआएं हैं, हरकत देने वाली दुआएं। लेकिन बाज दुआएं ऐसी हैं, बहुत तवज्जो का तालिब हूं, जो रूहानी और मानवी ये महज के साथ साथ फिक्र की सरवत के साथ साथ एक और सरवत की हामिल है। उस सरवत का नाम है सरवत तहर्रुक, सरवत हरकत, सरवत तहरीक। दुआए इफ्तिता मिन जुमला उन दुआओं में से एक है कि जिसमें ये तीनों सरवत दिखाई देती हैं, जिसमें ये तीनों सरमाए बतौर कामिल दिखाई देते हैं, अगरचे अल्फाज के लिहाज से मुख्तसर है लेकिन सरासर भरपूर है इन तीनों सरमाए से। कि इन तीनों सरमायों को अगर प्लस कर दिया जाए तो सरमाया वाकई यही है, वो सारे पेश खेमे हैं। مناجات شابانیہ پیش قیمہ ہے، تمہید اور مقدمہ ہے یہاں تک پہنچنے کا، دعا افتتاح تک پہنچنے کا. اور شاید بلکہ یقیناً شابان کے مہینے میں خصوصی طور پر مناجات شابانیہ کو رکھ کر ہم انسانوں کو آمادہ کیا جاتا ہے کہ اے انسانوں اگر تم آمادہ ہونا چاہتے ہو حرکت کے لیے تو مناجات شابانیہ سے گزرنا ہوگا. مناجات شابانیہ وہ اسٹیپس ہیں کہ جو تمہیں اپنے ہدف تک نزدیک کرے گی. وہ اسٹیپس ہیں. کب وہ ہدف کیا ہے کہ جو اسٹیپس نزدیک کرتے ہیں؟ کب وہ ہے حرکت، وہ ہے تحریک، وہ ہے ہلچل. ایک جگہ نہ بیٹھنا کا اس حرکت کا نام کیا ہے، اس تحریک کا نام کیا ہے؟ کا اس تحریک کا نام ہے اللہم انا نشکو الیک. بارالہ ہمارا شکوہ ہے تجھ سے لیکن عاجزانہ. ان حضرت کا ظہور کر کے جس کے ہم منتظر ہیں، اس دولت کریمہ کے ہم منتظر ہیں کہ جو واقعاً تیری کرامت کے ساتھ اٹیچ ہے. تو کریم ہے، تیرا نمائندہ بھی کریم ہے، لا محالہ اس کی حکومت بھی کریمہ ہے. اور جہاں پر کرامت ہوتی ہے وہاں پر سرسبزی اور شادابیت ہوتی ہے. انسان عزیزوں دل دادا نہیں، اس کی ذات کے اندر شادابیت طلب ہے. اللہم کن لولی کیوں پڑھتے ہیں ہم؟ دعائے عہد کیوں پڑھتے ہیں ہم؟ دعائے ندبہ کیوں پڑھتے ہیں ہم؟ مختلف وقت کے امام سے منسوب دعائیں کیوں پڑھتے ہیں ہم؟ کیوں کیوں کیوں؟ ایک ہی جواب ہے. کہا وہ جواب کیا ہے؟ کہا اے انسان تو شادابیت سے دوستی رکھتا ہے. کہا اس کا کیا تعلق اس سے؟ کہا جب وہ حضرت آئیں گے تو شادابیت ہی شادابیت ہوگی. تو فطرتاً دوست رکھتا ہے کس چیز کو؟ سرسبزی کو. رجب، شابان، شاید بلکہ یقیناً ایسی دعائیں رکھ کر ہمیں آمادہ کیا جاتا ہے کہ اے عزیزوں آمادہ ہو جاؤ کہ ماہ مبارک رمضان اس دعا کا مہینہ ہے کہ جس میں ثروت روحی کے ساتھ ساتھ، ثروت فکری کے ساتھ ساتھ، ثروت حرکت بھی موجود ہے. اور تمہیں ایک جگہ نہیں رکنا ہے، ایک جگہ ٹھہرے نہیں رہنا ہے، تمہیں حرکت میں آنا ہے. دعائے افتتاح حرکت کا نام ہے. آپ دیکھیں دعائے افتتاح کے اینڈ کو جز حرکت کے اور کچھ بھی تو نہیں، جز تحرک کے اور کچھ بھی تو نہیں، جبکہ اس دعا کو پڑھنے سے پہلے تک ہمارا ذہن اور ہمارا کانسیپٹ کیا تھا دعا کی نسبت؟ کہ آغاز میں نے بتلایا ابھی تمہیدن، جز الفاظ کے ہم دعا کو کچھ اور سمجھتے ہی نہیں. دعا یعنی الفاظ کا ذخیرہ. یا تو ازبر ہم پڑھتے ہیں، حفظن پڑھتے ہیں، یا کتابن پڑھتے ہیں، جبکہ دعا تڑپ کا نام ہے. وہ تڑپ کبھی روحانی ہوتی ہے، وہ تڑپ کبھی فکری ہوتی ہے، وہ تڑپ کبھی تحرکی ہوتی ہے اور حرکت. اور یہ سب فطری ہے ہمارے وجود کے اندر کہ ہمیں معلوم نہیں. بات آئیے سنتے جائیے. انبیاء کی دعاؤں کو ملاحظہ کریں، ائمہ طاہرین علیہ السلام کی دعاؤں کو ملاحظہ کریں. میں آپ سے سوال کرتا ہوں، انہوں نے جو دعائیں کی ہیں، قرآن مجید میں انبیاء کی دعائیں بھی موجود ہیں، قرآن مجید سے ہٹ کر ائمہ تحریر نے اپنے انداز میں دعائیں للہ بتائیے، یہ دعائیں کہاں سے آئیں؟ کس نے دین افراد کو، یعنی انبیاء کو، رسولوں کو اور ائمہ تحریر علیہ السلام کو؟ مگر الفاظ کی صورت میں مجموعہ موجود تھا کہ جو ایک دوسرے کے ذریعے سے آگے بڑھا دیا گیا، وہ الفاظ کہاں سے آئے؟ نہیں عزیزوں، دعا الفاظ کا نام نہیں ہے، دعا اس احساس اور حقیقت کا نام ہے کہ جس کا اظہار انسان کرتا ہے۔ انبیاء علیہ السلام نے، بہت غور سے سنیے گا، ائمہ طاہرین علیہ السلام نے، اوصیاء کرام نے دعاؤں کے ذریعے سے اظہار کیا، کہا اے انسانو تمہاری حقیقت جانتے ہو کیا ہے؟ یہ چیز۔ اس کے بعد وہ الفاظ کی صورت میں آ گئے، مجھ جیسا غافل اور جاہل اور عاجز اور ناتوان، اگر اسے کچھ بھی نہیں معلوم تو الفاظ کے ذریعے سے تکرار در تکرار کے ساتھ احساس کرتا ہے، کہا اے عزیز تیری حقیقت کیا ہے؟ دعا افتتاح روزانہ پڑھی جانے والی دعا اور روزانہ پڑھی جاتی ہے، کیوں؟ اس کیوں کا جواب بھی یہی ہے، تکرار در تکرار کے ساتھ ہمیں بتلایا جاتا ہے، کہا اے عزیز روحانی سرمایہ ضروری ہے، ایک، دو، فکری سرمایہ ضروری ہے، تین، تحریکی اور حرکتی سرمایہ ضروری ہے۔ سرمایے کے بغیر تو چیزوں کو خرید نہیں سکتا، وہ چیزیں کیا ہیں کہ جس کے اوپر یہ سرمایہ یوٹیلائز کیا جائے؟ وہ سرمایہ کہ جس کے ذریعے سے اس چیز کو خریدا جائے، کہ ابھی وہ چیز نہیں معلوم، دعا سرمایہ ہے، اس کے ذریعے سے کیا خریدا جاتا ہے؟ کہ مرضی خدا، مرضی خدا یعنی کیا؟ آسان کروں، کہ تو جیسے ہی قلبی لحاظ سے، روحی لحاظ سے، مانوی لحاظ سے عاجزی کا اظہار کرے گا، دوسرے الفاظ میں تو نے اپنے آپ کو پہچانا، در حقیقت خدا کو پہچانا، اپنے آپ کو پہچانا یعنی فقیر ہے، محتاج ہے، نیاز مند ہے۔ لازمہ کیا ہے اس کا؟ جب تو نیاز مند ہے تو کس کے سامنے اظہار کر رہا ہے؟ کہا سرمایہ دار کے سامنے۔ کہا وہ سرمایہ دار کون ہے؟ کہا خدا۔ تمام؟ کیا تمام؟ کہا دعا نام ہے انسان کی اپنے آپ کو پہچان کا، دعا نام ہے انسان کا اپنے خدا اور اپنے رب کو پہچان کا۔ انسان کی زندگی یہی ہے، آج کی دنیا کو ملاحظہ کریں عزیزان من، خاص طور پر یورپ اور مغربی تمدن کو ملاحظہ کریں، اگرچہ یہاں پر بھی کم نہیں ہے، کلمہ گو زیادہ ہیں، لیکن کلمے کے آثار دکھائی نہیں دیتے ہیں۔ چل مغربی تمدن کی طرف، کیا خوب کہا ایک مغربی تمدن کے دانشور نے، بات آئیے سنتے جائیے، اگرچہ قرار نہیں تھا منتقل کروں آپ کو، مغربی تمدن کا وہ دانشور کارل کیا کہتا ہے؟ وہ یہ کہتا ہے، جانتے ہو، غور سے سنیے گا، عبرتناک ہے لیکن نزدیک کرنے والا مطلب ہے حقیقت سے۔ خوب حقیقت ہے، خداوند عالم نے قرآن مجید میں کہا ہے کہ حقیقت جہاں تمہیں جس سے بھی ملے اسے لے لو، جس طرح سے مولا نے فرمایا حکمت مومن کی گمشدہ شے ہے، جہاں ملے اسے لے لو، یہ مغربی تمدن کا دانشمند کیا کہتا ہے؟ کل لائف اسٹائل چینج ہو گیا. بہت غور سے سنیے گا, زندگی گزارنے کا طریقہ اس صنعتی دور میں نت نئی ایجادات کے ذریعے سے انسانوں کی زندگی کے طریقے مختلف ہو گئے, بدل گئے. کا اس زندگی کے بدلنے نے کیا نتیجہ دیا؟ نتیجہ دیا پریشانی, عدم اطمینان, اضطراب, مشکل, اسیری. اس کے بعد وہ کہتا ہے کہ یہ جب سارے نتائج سامنے آئے تو یہ انسان ان چیزوں کو ملاحظہ کرتے ہوئے اپنے آپ کو بے بس پاتا ہے. اس کے پاس کوئی چارہ کار نہیں ہے, اپنے تئیں سوچتا ہے. کہاں ایک چارہ ہے, کہا وہ کیا ہے؟ کہا خودکشی. کہا ایک چارہ ہے, کہا کیا کریں؟ کہا نشے کا عادی ہوا جائے. مختلف قسم کے نشے, انسان اس کا عادی ہو جاتا ہے. کیوں؟ کہا ان تمام چیزوں کو بھول جائے تاکہ. کہا یہ علاج ہے؟ اسٹوڈنٹس کی نسبت اس نے کہا, آخر میں بتلاؤں گا اس کا نتیجہ کیا نکلا. خود کہتا ہے نتیجہ وہ, کہ بعض اسٹوڈنٹس بلکہ اکثر کہ جب اپنی تحصیلات کو شروع کرتے ہیں, اپنی اسٹڈی لائف کو شروع کرتے ہیں, اوپری سطح پر آگے جا کر کالج یا یونیورسٹی جا کر, تو وہ پیریڈ اپنا اسٹڈی کا پورا نہیں کر پاتے ہیں, مایوس دکھائی دیتے ہیں. اس مایوسی کا علاج یا خودکشی کے ذریعے سے کرتے ہیں, یا اپنے جیسے دوسرے گھر والوں کے جو گھر والے جو افراد ہیں ان کو پریشان کر کے کرتے ہیں. خلاصہ سر کا درد قرار پاتے ہیں اپنے معاشرے کے لیے. اب سنیں, وہ کہتا ہے آخر میں کہ جانتے ہو یہ سارے جو نگیٹیو چیزیں جو سامنے نظر آ رہی ہیں آج کے تمدن آج کے معاشرے میں, کس کی مرہون منت ہے کیا یہ؟ اب سنیں, بہت ہمت سے سنیے گا. کہ یہ کفارہ ہے انسان کے اپنے لائف اسٹائل کو چینج کرنے کا, کہ جسے وہ زبردستی دیتا ہے اور ادا کرتا ہے. کفارہ. پھر آگے کہتا ہے وہ کہ ضرورت نہیں ہے یہ کفارہ دینے کی. بعض افراد ہوش مند ہوتے ہیں, جب وہ گھبراہٹ کی دہلیز پر آتے ہیں تو انہیں ایک چارہ کار دکھائی دیتا ہے, وہ کیا ہے؟ کہ دعا. کہ جو دعا کی دہلیز پر آتا ہے وہ بچ جاتا ہے, اسے وہ کفارہ نہیں کہتا یہ مغربی تمدن کا دانشمند. اس لیے کہ اس دعا کے ذریعے سے انسان کی بچت ہے, کیونکہ وہ اپنی حقیقت تک پہنچتا ہے. ملاحظہ کریں جو آپ میں سے اہل مطالعہ ہیں انشاءاللہ سب کے سب, آج کی مغربی دنیا کو ملاحظہ کریں, اگر دین کی طرف رغبت دکھائی دیتی ہے تو وجہ یہی ہے, کیونکہ بے دینی انہیں لے کر جا رہی ہے خودکشی کی طرف. بے دینی انہیں لے کر جا رہی ہے اس چیز کی طرف کہ جس میں انسان کی نسبت کمال نہیں ہے, پسپائی ہے. لہذا جو افراد ہوشیار ہیں وہ آتے ہیں اس جگہ پر کہ جسے کہا جاتا ہے عبادت گاہ, اور اپنے طور پر دعا کرتے ہیں. وہ روحی سرمایہ, خلاصہ کروں, فکری سرمایہ اور حرکتی سرمایہ, دعا افتتاح, یہ تینوں سرمایہ کی حامل ہے. جب یہ تینوں سرمایہ انسان کو ملتے ہیں اس دعا کے ذریعے سے تو انسان جامد نہیں رہتا, ایک جگہ پر ٹھہرتا نہیں, بلکہ وہ آگے جاتا ہے. یہ تمہید کا ایک حصہ. دوسرا حصہ تمہید کا یہ ہے कि दुआ को अगर हमें जानना हो और खुसूसी तौर पर दुआए इफ्तिताह को, अगरचे कॉमनली हर दुआ की निस्बत, ये तो एक उन्वान करार दे दिया गया दुआ इफ्तिताह माह मुबारक रमज़ान के लिहाज से। दुआ एक वसी मैदान है, इलाही अदियान को मुलाहिजा करें, आसमानी अदियान को मुलाहिजा करें, गैर अदियान आसमानी को मुलाहिजा करें। कि मैंने अभी थोड़ी देर पहले दौरान गुफ्तगु कहा, एक कॉमन चीज जो दिखाई देती है वो दुआ है। अगरचे इबादात के अंदाज मुख्तलिफ हैं, आप देखें मसीहियत के अंदर, यहूदियत के अंदर और इस्लाम के अंदर इबादत के अंदाज मुख्तलिफ हैं, लेकिन एक कॉमन और मुश्तरका चीज दिखाई देती है खुद अदियान इलाही के अंदर जिसके नाम मैंने लिए, वो है दुआ। जानते हैं किसकी मानिंद है दुआ? अखलाक की मानिंद है। झूठ बोलना हर दीनदार के नजदीक, चाहे वो किसी भी दीन को अपनाने वाला हो, यहूदियत का, मसीहियत का, इस्लाम का, और इन तीनों से हटकर बुद्धिज्म का या किसी और इज्म का, कि जिनकी बेस अपने तौर पर खुदा नहीं है, कि जिसको कहा जाए इलाही अदियान नहीं, आसमानी अदियान नहीं, दूसरे बशरी अदियान, वहां अखलाक आपको कैसा दिखाई देगा? वही अखलाक के जो हमारे यहां हैं। सच बोलना अच्छी चीज है, झूठ बोलना बुरी चीज है, एज इट इज दुआ हर दीन के अंदर दिखाई देगी आपको अखलाकियात की तरह। मगर एक चीज जो हमें नजर आती है वो ये कि दीन ने और खुसूसी तौर पर इस्लाम ने दुआ की निस्बत जिस अहमियत को मुंतकिल करना चाहा है वो किसी दूसरे दीन ने मुंतकिल नहीं की। कि मैंने दौरान गुफ्तगू तमहीदी लिहाज से अर्ज किया आपकी खिदमत में, दूसरे अल्फाज में अर्ज करूं, दुआ नाम है इंसान को अंदर से दिगरगुं करने का, अंदर से हलचल में लाने का। जानते हैं क्या है ये? खुदा ने जब इंसान को खल्क किया तो उसकी खिलकत का राज क्या है, हदफ क्या है उसका? हदफ जुस अंदर को हलचल में लाने की और कुछ नहीं, याद रखिएगा। कहे इंसान मैं तुझे दुनिया में भेज रहा हूं अपने आप को हलचल में लेकर आ। और शायद दुआ अबू हमजा सवाली में बिल्कुल एंड ऑफ दुआ मुलाहिजा करें जाकर, दुआइया अंदाज में कहा, अल्लाहुम्मा इन्नी आऊज़ु बेका मिनल कसल वल फशल बरेला, मैं तेरी पनाह में आना चाहता हूं किसालत से और फशल से, ना तवानी से, आजिजी से और सुस्ती से। यानी क्या का मैं हरकत में आना चाहता हूं, का हरकत में आना चाहता है तो मुझसे मुंसलिक हो जा। खुलासा, दुआ अंदर की हलचल का नाम है, दुआ अंदर से दिगरगू करने का नाम है इंसान को। जानते क्या होगा इस दिगरगुनी से, इस हलचल से, इस दिगरगुनी से और हलचल से इंसान उन कमालात को, उन फ्यूजात इलाहिया को, बहुत गौर से सुनिएगा, रस्मन गुफ्तगु नहीं है, सेमिनार का उनवान है, मजलिस का उनवान नहीं है, वो दिगर गोनी और हलचल इलाही फ्यूजात का नुजूल करता है। फ्यूजात इलाही क्या करती है इंसान के साथ, इस दिगर गोनी के जरिए से, कि जो दुआ के जरिए से हासिल हुआ है, का जब फ्यूजात इलाहिया की बारिश होती है तो इंसान अपने कमाल के रास्ते को तय करता है। बहुत गौर से सुनिएगा, बहस दकीक से दकीक मरहले पर पहुंची है। खुदे इरफान नजरी में, सही इरफान नजरी, ना जाली ना बनावटी, हकीकी इरफान नजरी, दूसरे अल्फाज में कहूं हकीकी इरफान अहले बैत, علیہ السلام میں حقیقت انسان سے مراد کیا ہے؟ کہ حقیقت انسان نام ہے تین کائنات کا کہ جو اس انسان کے اندر موجود ہے۔ کہ جب تک یہ تین کائنات تین عالم ایک دوسرے کے ساتھ جمع نہیں ہوں گے یہ انسان نہیں ہوگا۔ ایک ہے عالم دنیا جو ہم ہیں اس وقت، ایک ہے عالم عقلی، ایک ہے عالم برزخی۔ دعا کی نسبت گفتگو ہو رہی ہے ہماری، ترجمہ کرنا بہت آسان ہے، تین دن گزارنا میرے لیے بہت آسان ہے، یقین جانے کچھ بھی نہیں۔ آئیے تلاش کریں اپنے آپ کو اس ماہ مبارک رمضان میں دعائے افتتاح کے ذریعے سے۔ اہل بیت کیا کہتے ہوئے نظر آتے ہیں؟ حقیقی عرفان اہل بیت کا کیا ہے؟ کہ اے انسان تو تین عالم کے مجموعے کا نام ہے، تو تین کائنات کے مجموعے کا نام ہے، تیرا ایک وجود نہیں، حقیقی وجود تین عالم ہے تیرے، جب یکجا ہوں گے تو انسان ہوگا۔ اس وقت تجھے محسوس ہوگا تو سراسر احتیاج ہے، اور جس سے احتیاج کا اظہار کرتا ہے وہ ہے خدا۔ اسے کہتے ہیں دعا۔ ایک عالم تو جان لیا ہم نے کہ جہاں ہمیں پہنچایا گیا ہے، دو عالم پیدا ہو ہی نہیں سکتے ہمارے وجود میں، اگرچہ ہیں ٹیلنٹڈ، یعنی ہم ٹیلنٹ رکھتے ہیں، وہ حرکت میں کب آئیں گے؟ مثال دے دوں، بچہ، ہم اسے کہتے ہیں اپنے بچے کو پیار سے، کہا یہ ڈاکٹر ہے، یہ ڈاکٹر ہے، یہ ڈاکٹر ہے، یہ انجینئر ہے، یہ انجینئر ہے۔ کہا ٹھیک، اچھا، کہا کس نے دیکھا ہے ابھی ڈاکٹر بننے کو اس کے، کس نے دیکھا اس کے انجینئر بننے کو، کس نے دیکھا اس کے بزنس مین ہونے کو؟ کہا نہیں، دوسرے الفاظ میں ماں باپ یہ کہتے ہیں اگر باشعور ہیں، کہا اس کے اندر یہ صلاحیت موجود ہے۔ ہم ماں باپ کا فریضہ ہے، ہم بڑوں کا فریضہ ہے، انہیں اس بچے کو کہتے رہیں کہ اے فرزند تیرے اندر یہ صلاحیت موجود ہے، تو ڈاکٹر بن سکتا ہے۔ نہیں بن سکتا ہوتا تو حیوان کی نسبت کہا جائے گا، اے حیوان تو ڈاکٹر ہے۔ کہا جی، کہا دیوار سے بھی کہہ دو ڈاکٹر ہے، کیوں نہیں کہتے دیوار سے؟ انسان نام ہے تین عالم کا، لیکن ایک عالم بالفعل ہے، اس وقت موجود ہے، ہم اور آپ سب کھاتے ہیں، پیتے ہیں، اٹھتے ہیں، جاگتے ہیں، سوتے ہیں، ہنستے ہیں، روتے ہیں، دو عالم ہو رہا ہے۔ وہ دو عالم جانتے ہیں کس کی مرہون منت ہے، کب حرکت میں آئیں گے؟ دعا دعا دعا۔ اس لیے کہ دعا اندر کو حرکت دینے کا نام ہے، جب اندر حرکت میں آتا ہے تو فیوزات الہیہ کی بارش ہوتی ہے، جب وہ فیوزات الہیہ کی بارش ہوتی ہے تو یہ زمین آمادہ ہوتی ہے اس بارش کو لینے کے لیے، اور اس پر سرسبزی آتی ہے۔ جب وہ سرسبزی آتی ہے اور شادابیت، تو دو عالم آہستہ آہستہ وجود میں آتے ہیں۔ اب سنیں گے وہ دو عالم کیا ہے۔ ایک عالم ہے عالم عقلی، کہ انسان کی عقل پرتوان ہوتی ہے، طاقتور ہوتی ہے، اور دوسرا عالم برزخ۔ نہ وہ برزخ کہ جو یہاں سے گزرنے کے بعد قیامت سے پہلے برزخ میں رکھا جاتا ہے ہمیں، بلکہ انسان خود اسی دنیا کے اندر عالم برزخ کا حامل ہو سکتا ہے، وہ ہونا چاہیے اسے۔ بات آئیے سنتے جائیے، کمپلیٹ نہیں ہوئی ابھی یہ بات۔ رسول خدا کا فرمان سنیں دعائیہ انداز میں، اللہم، بہت لذیذ ہے، ارن الاشیاء کما ہیا ہیا بارلہ، دکھا دے ہمیں، अशिया की हकीकत को जैसी हकीकत है उसकी। क्या है ये? मुझ जैसा बहुत दूर है। अल्लाहुम्मा अरिनल अशिया कमा हिया हिया, बारेला दिखा दे हमें अशिया को और चीजों को जिस तरह से है उसकी हकीकत। कौन कह रहा है? रसूल आजम। काबा कौसैन औ अदना की मंजिल पर पहुंचने वाला ये इंसान है कामिल कह रहा है अल्लाहुम्मा अरिनल अशिया कमा हिया हिया। खुजाम्मा कहां हम? ला तकनतु मिन रहमतिल्ला। मुनाजात शाबानिया को मुलायजा करें, किस औच पर मुनाजात है? लेकिन हमें कहा गया है पढ़ो और पढ़ो, रोजाना पढ़ो उसको। दुआए इफ्तिताह भी यही आलम है। हकीकत अशिया को दिखाने का जरिया है। जब इंसान फुयजात इलाहिया को कबूल करने के लिए तैयार हो जाता है रूही और कल्बी तौर पर, वो दो आलम हरकत में आते हैं। जब वो दो आलम हरकत में आते हैं, अब कहा जाता है ऐ इंसान, इंसान है तू, अब कह मुझसे मांग। उदऊनी अस्तजिब लकुम। बस दूसरे अल्फाज में दुआएं हमें तैयार करने के वसीले हैं। जो जितना तैयार होगा उतना कारामद होगा। कह दूं यहीं पर ही, अगरचे मैं चंद दिनों पहले माह शाबान के मौके पर यहां पर 15 शाबान के हवाले से एक छोटी सी नशिस्त थी, 313 का अदद हम सुन चुके हैं, वो सुनते रहते हैं। सबकी आरजू ये है कि 313 तक जाए, लेकिन 313 का अदद बहुत छोटा है और हमारी तादाद है ज्यादा। कहा भाई ये 313 का अदद तो जो है तंग पड़ गया हमारी निस्बत, क्या करें? कल्ला तक न तुम्हें रहमतिल्ला। जो जितना काम करेगा उतना कारामद होगा। 313 नहीं तो 10,000 का फिगर बात का है रिवायत के मुताबिक, 10,000 नहीं तो 1,00,000 का फिगर बाद में है। तो नासिराने इमाम में से तो हैं, लेकिन काम करना है। कितना अपने अंदर को हमने इस दुआ इफ्तिताह के जरिए से हलचल दी है। अल्लाहुम्मा इन्ना नश्कु इलाइक। ठीक है हम शिकवा करते हैं, लेकिन वाकई शिकवा है? बकौल उस शायर के, शहीद के, सिप्त जाफर के, आ गए तो क्या होगा, आ गए तो क्या होगा, वो मालूम है क्या होगा, वो नहीं होना चाहिए, आ गए तो क्या होगा। ये दुआ ये कहती है आ गए तो तैयार रहना है। बस अजीजा ने मन बहुत जहमत दी, आज का टाइम जाहिरन तमाम हो चुका। तमहीदी गुफ्तगु, अगरचे खुद तमहीद तकमील नहीं हुई है, दो नशस्तें हमारी और हैं, कल इंशाल्लाह और परसों मजीद दुआ के अंदर हम जाएंगे और मुलाहिजा करेंगे इस इंसान की, इस हकीकत को सामने रखते हुए कि मैंने अभी पूरी हकीकत बयान नहीं की है इरफान अहले बैत के लिहाज से, कि मैं कर भी नहीं सकता। ये तो आपकी चाबुक दस्ती और होशियारी और बड़े इत्मीनान के साथ और सब्र और बुर्दबारी के साथ इस खुश्क बहस को सुन रहे हैं कि माह मुबारक रमजान की बरकत है ये कि इस किस्म की गुफ्तगु को इस मकाम पर या दूसरे मकाम पर रखा जाता है और सुना जाता है। और यही बरकतें हैं कि जो इंसान को औज अता करती हैं, यही बरकतें हैं कि जो इंसान को कमाल देती हैं, यही बरकतें हैं कि जो इंसान को अपना आप बतलाती है, यही बरकतें हैं कि जो इंसान को हरकत देती है, यही बरकतें हैं कि इंसान को उस शिकवे की निस्बत जवाब मिलता है लब्बैक लब्बैक اور لبیک، صلوات بھیجے محمد و آل محمد پر. آئیے دعا کرتے ہیں. بار الہ ہماری اس خلیل عبادت کو قبول فرما. بار الہ ہمارے گناہوں کی مغفرت فرما، اعمال صالحہ بجا لانے کی توفیق عطا فرما، جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما، جو مقروض ہیں انہیں قرض سے سبکدوشی عطا فرما. بار الہ ماہ مبارک رمضان کے فیوزات سے فیضیاب ہونے کی توفیق عطا فرما. بار الہ اس ماہ مبارک رمضان میں تو نے اپنی رحمتوں کے دروازوں کو کھول رکھا ہے. بار الہ تو نے اس ماہ مبارک رمضان میں ہمارے شیطانوں کو باندھ رکھا ہے. بار الہ تجھے واسطہ تیری رحمت کا، تیری کرامت کا، تجھے واسطہ محمد و آل محمد کا، ہمیں اپنی رحمت سے مایوس مت کرنا. بار الہ ہمیں اپنے حال پر مت چھوڑنا. بار الہ امام زمانہ کے ظہور میں تعجیل عطا فرما، ہمیں ان کے آوان و انصار میں شامل فرما. ربنا تقبل منا انک انت السمیع العلیم. محمد و آل محمد صلوات.